لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله والصلاة والسلام على رسول الله وعلى آله آل الله، لا سيما بقية الله، ولعنة الله على أعدائهم أعداء الله من يومنا هذا إلى لقاء الله. أما بعد، فقد قال الله: يا أحمد، هل تدري أي عيش أهنى وأي حياة أبقى؟ قال: اللهم لا. قال: أما الحياة، أما العيش الحني فهو لا يفطر صاحبه عن ذكري ولا ينسى نعمتي ولا يجهل قدري ويطلب رضايا في ليله ونهاره. صلوات الله عليه.
اللهم صل على محمد وعلى محمد.
فیضان گرامی، انسان کہیں کا بھی رہنے والا ہو، کسی بھی دور سے تعلق رکھنے والا انسان ہو، ہر انسان کی یہی خواہش ہوتی ہے کہ اس کی زندگی خوشگوار زندگی ہو. ہر آدمی کی کوشش یہی ہوتی ہے کہ اس کی زندگی اچھی زندگی ہو. اور صبح سے شام تک ہماری ساری کوششیں، ساری محنتیں، ساری ایکٹیویٹیز کا مقصد ایک ہی ہے: اچھی زندگی، اچھی لائف. لیکن یہ اچھی زندگی ہے کیا؟ کیا ہمارے پاس ہو کہ ہم کہیں کہ ہماری زندگی اچھی ہے؟ اچھا کھانا مل جائے، اچھی گاڑی مل جائے، اچھا گھر مل جائے، کیا چاہیے؟ اچھی زندگی ہے کیا، اور اچھی زندگی حاصل کیسے ہوگی؟ یہ ایک سوال انسان کے سامنے ہمیشہ رہا ہے، اور اس کے جواب کی اسے تلاش رہی ہے. بہت ساری کتابیں آپ کو مارکیٹ میں مل جائیں گی کہ آپ کس طرح سے ایک اچھی زندگی بسر کر سکتے ہیں، لیکن عموماً یہ کتابیں ان لوگوں نے لکھی ہے جنہیں خود نہیں معلوم کہ اچھی زندگی ہے کیا اور کیسے بسر کی جا سکتی. اچھی زندگی کس کے لیے؟ اچھی زندگی جانور کے لیے یا اچھی زندگی انسان کے لیے؟ بحث ہماری انسان کے لیے، ہمیں جانوروں سے بحث نہیں ہے، گفتگو ان کے بارے میں نہیں ہے. تو جس کے لیے آپ یہ جو ہے نسخہ لکھ رہے ہیں کہ آپ یہ طریقہ اپنائیں تو آپ کی زندگی اچھی زندگی ہوگی، خوشگوار زندگی ہوگی، کے بارے میں آپ کو پتا ہے وہ کون ہے، اسے جانتے بھی ہیں کہ آپ کون ہیں. اگر آپ جس کے لیے نسخہ لکھ رہے ہیں، اگر اس کے بارے میں آپ کو پتا نہیں ہے، تو کبھی بھی آپ کا نسخہ کارگر نہیں ہوگا. اندھیرے میں آپ تیر پھینکتے رہیں، اندھیرے میں پھینکے جانے والا تیر نشانے پر نہیں لگ سکتا ہے. ہوتا یہی ہے آج کہ ہمیں کسی چیز کے بارے میں پتا ہو یا نہ ہو، رائے ضرور پیش کر دیتے ہیں. لال بجھکڑ ہمارے یہاں ایک چیز ہوا کرتی تھی، पता नहीं इन लफ्जों से आप लोग अभी आशना है या भूल गए।
नहीं, बहुत आशना।
लाल बुझक्कड़ एक चीज हुआ करती थी, वो कहते हैं कि एक शहर में जो है हाथी आ गया था, रात में आया चला गया, और सुबह जब उठे उसके पैर के निशानात नजर आया। परेशान कि ये कौन सा जानवर है, उन लोगों ने कभी हाथी देखा नहीं था। अब सब हैरान है, परेशान है, ये काहे का निशान है ये। लाल बुझक्कड़ को जो है बुलाया गया, हर चीज का उनके बाद नुस्खा मौजूद रहा करता था। उनसे पूछा ये क्या है, तो उन्होंने कहा कि लगता है कि हिरण जो है वो पैर में चक्की बांध करके कूद पड़ा था। पैर में चक्की बांध के हिरण न कूदा होए, कुछ याद आ गया, पुरानी चीजें। पैर में चक्की बांध के हिरण न कूदा होए, तो अललटप और अपनी मारफत के बगैर जो फैसले किया करते हैं। मौलाना रूम ने इसी को अपनी ये जो है मसनवी में भी पेश किया है, हाथी का वाकया उन्होंने भी लिखा है कि शहर में हाथी आ गया अंधेरे में, अंधेरे में हाथी आ गया। अब एक हयूला नजर आ रहा है सबको, ये है क्या, अब सब लोग आगे बढ़ेगा उसको ये टटोल के देखें कि क्या चीज है। अब किसी का हाथ पड़ गया उसके पैर के ऊपर, उनका हाँ समझ में आ गया, हाथी जैसे खंभा, हाथी जैसे खंभा। और किसी का हाथ कान पे पड़ गया तो उनका हाथी जैसे पंखा, किसी का हाथ उसकी पीठ पे चला गया था, नहीं नहीं हाथी जैसे तख्ता। सूंड किसी के हाथ में आ गई, उनका हाथी जैसे नलका। तो नलका, खंभा, पंखा, तख्ता है सब कुछ सही, मगर इसमें से कुछ भी सही नहीं है। ना हाथी तख्ता है, ना हाथी पंखा है, ना हाथी खंभा है, ना हाथी ये जो है नलका है। वजह क्या है कि वो राय दे रहे हैं जिन्हें उसकी पहचान नहीं है, जो उसे जानते नहीं है। तो आज भी इंसान की फलाह बहबूद के लिए, इंसान की कामयाबी के लिए, अच्छी जो है जिंदगी के लिए, खुशगवार लाइफ के लिए नुस्खे वो लिख रहे हैं जिन्हें पता ही नहीं कि है क्या। तो सब अधूरे नुस्खे लिखते हैं, पूरा नुस्खा, मुकम्मल नुस्खा वही लिख सकता है जिसे इंसान के बारे में पता हो, पूरे इंसान के बारे में। एक पहलू नहीं किसी ने एक चीज देख लिया इंसान के बारे में, पूरे इंसान की मारफत इस दुनिया में है किसी के पास। इत्तेफाक से पहले तो लोग दावा कर दिया करते थे कि हम इंसान को जानते, लेकिन जैसे जैसे इल्म ने तरक्की की है, साइंस ने तरक्की की है, इंसान में इतना इंसाफ आ गया कि वो ये एतराफ करता है कि हमें मालूम नहीं कि इंसान क्या है। इंसान मौजूद है ना शिनाख्ते, एक ऐसी मखलूक है इंसान जिसके बारे में हमें कुछ नहीं पता है। थोड़ा बहुत हम जानते हैं, कितना जानते हैं, कहते समंदर के किनारे खड़े हो जाओ, एक चुल्लू पानी समंदर से उठा लो, जो निस्बत समंदर के पानी को चुल्लू के पानी से है वही निस्बत हमारे इल्म और हमारे जहल में है। जो हम जानते हैं वो है चुल्लू भर पानी, जो हम नहीं जानते हैं वो है समंदर का पानी। तो इतनी चुल्लू भर मारिफत लेकर के इंसान के लिए नुस्खा लिखने आए हैं कि इंसान की खुशगवार जिंदगी कैसे बसर हो सकती है। ये नुस्खा लिखने का हक सिर्फ उसे है जो पूरे तौर से इंसान को पहचानता हो, और पूरे तौर से बस वही पहचानता है जिसने इंसान को पैदा किया, जिसने पैदा किया इंसान को, जो खालिक है इंसान का, या वो जानता है या वो हस्तियां जानती हैं जिसे बनाने वाले ने बता दिया, बनाने वाले ने जिसे बता दिया है, जिन लोगों को जिन्हें बता दिया है इंसान क्या है। तो अब इंसान के बारे में नुस्खा लिखने का हक, खुशगवार जिंदगी इंसान की कैसे गुजर सकती है, खुदा को हक है या उन अंबिया और अइम्मा को हक है जिन्हें खुदा ने बताया है, आगाह किया है। सलवात पढ़ेंगे मोहम्मद, उसी दर पे चलना चाहिए। ख्वाहिश तो हम सब की है, कोई हमें ऐसा नहीं जो खुशगवार जिंदगी ना चाहता। اس میں تو ہندو مسلمان یہودی عیسائی کافر مومن منافع ملحد سب شریک ہیں. کوئی ایسا نہیں جو کہے کہ جی ہمیں اچھی زندگی نہیں چاہیے, ہم خوشگوار زندگی کو پسند نہیں کرتے ہیں. ایسا پوری دنیا میں آپ ڈھونڈیں گے انسان نہیں ملے گا. تو اس در پہ چلیں, پوچھیں, جو ہے گزارش کریں, درخواست کریں اس معبود سے, بتا دے کہ خوشگوار زندگی کیسے بسر کی جا سکتی ہے. اس مالک کا احسان ہے کہ پوچھنے سے پہلے اس نے بتا دیا, پوچھنے سے پہلے اس نے بتا دیا اور مفت میں بتایا. ایڈوائزری کی کوئی فیس نہیں ہے اس کے یہاں. جب تمہیں مشورہ دیتے ہیں تو اس کا اتنا لیں گے. مفت میں بتایا, اس نے بھی بتایا اور اس کے نمائندوں نے بھی بتایا. امام جعفر صادق علیہ الصلوۃ
والسلام صلی اللہ علیہ محمد,
خوشگوار زندگی کے لیے, اچھی زندگی کے لیے پانچ چیزیں پیش کر. البتہ دیکھیے کچھ چیزیں خوشگوار زندگی کی, یہ جو ہے زندگی کے لیے فاؤنڈیشن کی حیثیت رکھتی ہیں, اور کچھ چیزیں یہ جو ہے ڈیکوریشن کی حیثیت رکھتی ہیں. ڈیکوریشن بھی اہم ہوتا ہے, لیکن سب سے زیادہ اہم کون سی چیز ہے؟ فاؤنڈیشن. ڈیکوریشن کے بغیر بھی زندگی گزر جاتی ہے. اب سر یہ گھر ہے, اب اس کے اندر یہ جو رنگ و روغن نہ ہوتا, یا پردے نہ ہوتے, کچھ نہ ہوتے, پھر بھی کام تو چل جاتا. لیکن بہرحال ان کے ہونے سے زندگی اور بہتر ہو جاتی ہے. تو کچھ چیزیں یہ جو ہیں فاؤنڈیشن ہیں خوشگوار زندگی کے لیے, اور کچھ چیزیں یہ جو ہیں ڈیکوریشن. ہم ڈیکوریشن سے پہلے آغاز کرتے, الٹا کر رہے ہیں, فاؤنڈیشن بعد میں, ڈیکوریشن پہلے بیان کر دے رہے ہیں. چنانچہ امام جعفر صادق علیہ الصلوۃ والسلام فرماتے ہیں کہ پانچ چیزیں ایسی ہیں کہ اگر یہ زندگی میں نہ ہو تو زندگی ادھوری ہے, ناقص ہے. رہے گی مگر ناقص ہے, ادھوری ہے زندگی. یہ پانچ چیزیں, یہ جو ہے ڈیکوریشن کے طور پر پیش کر رہا ہوں. وہ پانچ چیزیں کون ہیں؟ مولا فرماتے ہیں پانچ چیزوں میں سب سے پہلی چیز ہے الصحہ, تندرستی, سلامتی. صحت اگر ہمارے پاس نہیں ہے تو زندگی ادھوری ہے, ناقص ہے. زیادہ اسلام میں دعا جن چیزوں کے لیے حکم ہے کہ آپ مانگیں اللہ سے, ان میں سے ایک چیز جو ہے وہ صحت ہے, تندرستی کو مانگنا ہے. بیماری مانگنے سے جو ہے منع کیا گیا ہے. پیغمبر اسلام کے زمانے میں ایک شخص آیا مسجد میں, حضور یہ جو ہے واعظ کہہ رہے تھے, تقریر کر رہے تھے, خطبہ دے رہے تھے, اور لوگوں کو عالم آخرت کی حقیقتوں سے آشنا کر رہے تھے, گناہوں کا جو دردناک انجام ہے اس کے بارے میں جو ہے بتا رہے تھے کہ آخرت میں یوں عذاب ہوگا, جہنم کیا ہے, برزخ کیا ہے, قبر کا یہ جو ہے فشار کیا ہے, فشار قبر اور برزخ کی سزائیں اور جہنم سے واقف کر رہے تھے. وہ شخص جب آیا اسے سن کر کے بڑا ڈر لگا, اپنے نفس کو دیکھا کتنے گناہ کر چکا ہے, اور گناہوں کا جو عذاب پیغمبر بیان کر رہے ہیں, جو شدت بیان کر رہے ہیں, اس نے اپنے جسم کی کمزوری کو دیکھا. دقت عظمی و رقت جلدی ہے نا, دعائے کمیل پڑھ کے آئے ہوں گے. ہماری یہ کمزور ہڈیاں, یہ نازک کھال اور آتش جہنم, اس نے دیکھا کہ ہم تو اسے برداشت نہیں کر سکتے ہیں, فشار قبر ہم کہاں برداشت کر سکتے ہیں, معمولی سا اقتصادی دباؤ تو ہم برداشت نہیں کر پاتے, تو قبر کا دباؤ کیا برداشت کریں گے. پریشان ہو گیا کہ یا اللہ یہ نازک جسم اتنے عذاب کو برداشت کیسے کرے گا, گناہ تو کر چکے ہیں, گناہ تو کر چکے ہیں, نہ کیا ہوتا تو ٹھیک ہے, اب نہیں کریں, اب تو کر چکے ہیں, برداشت کیسے کریں گے. وہی خدا سے دعا کرتا ہے کہ بار الہ اتنا سخت عذاب ہمارا یہ نازک جسم برداشت نہیں کر سکتا. پالنے والے کیا ایسا نہیں ہو سکتا تو آخرت میں سزا دینے کے بجائے ہمیں دنیا ہی میں سزا دے دے, ہماری صحت چھین لے ہم سے, بیمار کر دے ہمیں یہاں, یا کوئی اور اس طرح کی سزا, ہماری صحت ہم سے چھین لے. دعا قبول ہو گئی. دوسرے دن بستر کے اوپر لیٹ گیا, پیغمبر کو خبر ملی کہ ہمارا فلاں صحابی بیمار ہے. خب اسلامی تہذیب میں سے ایک اہم تہذیب یہ ہے کہ بیمار کی عیادت کے لیے جائیں. ایک اہم چیز ہے جو رفتہ رفتہ ہمارے سماج سے رخصت ہوتی جا رہی ہے. اور جہاں اسلام نے عیادت کا حکم دیا ہے وہیں پر عیادت کا طریقہ بھی بتا دیا ہے. ہمارے بعض دفعہ عیادت زحمت بن جاتی ہے. عیادت والے جب آئے اب صاحب خانہ جو ہیں اپنے یہ جو ہے بیمار کی تیمارداری کریں یا آنے والے مہمان کی یہ جو ہے ضیافت کا انتظام کریں. آج کل عیادت ہمارے یہاں خود بیمار کے لیے بھی زحمت بن جاتی ہے اور تیمارداروں کے لیے بھی زحمت بن جاتی ہے. بیمار کے پاس جا کے بیٹھ کے فرض کیے خدا نخواستہ ہارٹ کی اس کی پریشانی ہے, ڈاکٹر نے آرام کرنے کو کہا ہے, جی کیا ہوا تھا کیسے, اب اس کو پوری داستان سنا, ایک کو سنا چکے, دو کو سنا چکے, تین کو سنا, آدمی عاجز آیا کہاں سے آ گئے. اور اس کے بعد جو تیماردار ہیں ان کا عالم یہ ہے کہ ان کے کھانے کا انتظام کرے, چائے کا انتظام کرے, پھل کا انتظام کرے, وہ بےچارہ علاج کا خرچہ اپنی جگہ پر اور تیمارداروں کا خرچہ. اب جو تہذیب اسلام نے دی ہے عیادت کی وہ تہذیب کیا ہے؟ پہلی بات تو جائیں تو خالی ہاتھ نہ جائیں, وہ چیز لے کے جائیں جو بیمار کے لیے فائدے مند ہے, مفید ہے, وہ لے کے جائیں. جس کی ضرورت ہے بیمار کو وہ چیز لے کر کے جائیں. دوسری چیز اس کے پاس زیادہ دیر نہ بیٹھیں, مگر یہ کہ وہ خود آپ سے درخواست کرے بیٹھنے کی. کتنا دیر بیٹھیں؟ روایتوں میں جو معیار دیا گیا اتنا دیر بیٹھیں جتنی دیر میں کھڑا اونٹ بیٹھ جاتا ہے. ایک اونٹ کو بیٹھنے میں جتنا ٹائم لگتا ہے اتنی ہی دیر, یعنی گئے سلام علیکم, مزاج کیسا ہے, اللہ آپ کو شفا دے, خدا حافظ. تفصیل نہ پوچھیے بھائی کیا ہوا ہے, آپ پوچھیے کیا کریں گے, ڈاکٹر ہیں آپ. ہاں اب اگر بیمار یہ کہتا ہے, بہت سے بیمار ایسے ہوتے ہیں جن کا دل چاہتا ہے کسی سے بات کریں, کوئی ان سے بات کرنے کو نہیں تیار ہوتا. اگر بیمار آپ کو روک رہا ہے, اسے کوئی آپ سے کام ہے, ضرورت ہے آپ کی, تو آپ وہاں ضرور بیٹھیے, ورنہ گئے اتنا خدا حافظ. یہ ہے تہذیب. بہرحال پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم اس کی عیادت کے لیے گئے. عیادت کے لیے گئے, ابے کل تو تم ٹھیک ٹھاک تھے, کیا ہو گیا تمہیں, آج اچانک بیمار کیسے پڑ گئے؟ کہتا ہے یا رسول اللہ یہ ہم نے خود سے اپنے کو خدا سے طلب کیا ہے بیماری. خدا سے تم نے بیماری مانگی کیوں؟ کہ کل آپ جب وہ عذاب بیان کر رہے تھے میں نے خدا سے کہا یا اللہ ہم تو اتنے گناہ کر چکے ہیں, یہ بدن ان عذاب کو سہنے کے قابل نہیں ہے, تو مجھے آخرت کے بجائے دنیا ہی میں سزا دے دے, تو مجھ سے میری صحت چھین لے. بننے کا بدبخت, کیا تو نے خدا کو جو ہے بخیل سمجھا ہے؟ اس کے بعد کوئی دوسرا راستہ ہی نہیں تھا, تو بجائے اس کے کہ یہ کہتا کہ آخرت کے بجائے دنیا میں عذاب ہم پر نازل کر دے, خدا سے یہ کہتا بارے اللہ لغزش ہم سے ہو گئی ہے تو انہیں معاف کر دے. ربنا لا تؤاخذنا ان نسینا او اخطانا, پالنے والے اگر خطا ہو گئی ہے, بھول چوک ہو گئی ہے, تو ہمیں عذاب نہ کرنا اس کے اوپر. ولا تحمل علينا عسرا كما حملته على الذين من قبلنا, پالنے والی سرت انہیں گزشتہ قوموں پر ان کے غلط اعمال کی بنا پر عذاب نازل کیا, تو ہم پر عذاب نازل نہ کرنا. ولا تحملنا ما لا طاقت لنا به, بار الہ جس چیز کی ہمارے اندر برداشت کرنے کی طاقت نہیں ہے وہ عذاب ہم پہ نازل نہ کرنا. واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين, تجھے یہ دعا کرنی چاہیے تھی کہ بار الہات ہم توبہ کرتے ہیں, تو ہمارے گناہوں کو معاف کر دے, سزا کو ختم کر دے, نہیں یہ کہ تو نے آخرت کی سزا کو دنیا میں تبدیل کروا لیا. البتہ اگر طے یہی ہو جائے کہ آخرت کی سزا یا دنیا کی سزا, تو بہتر یہی ہے کہ دنیا میں سزا مل جائے, لیکن ہم جب مانگنے پر آئے ہیں تو ہم کیوں سے عذاب مانگیں گے؟ ہم جب مانگنے پر آئے ہیں تو رحمت کا تقاضا کریں گے, عذاب کا تقاضا نہیں کریں گے. تو امام فرماتے ہیں کہ خوشگوار زندگی کے لیے एक अहम चीज जो है वो इंसान की सेहत है, और अगर इंसान को अल्लाह ने ये नेमत दे रखी है तो इंसान को कितना इसका शुक्र अदा करना चाहिए बयान नहीं किया जा सकता उसे। दूसरी चीज इमाम फरमाते हैं कि अस्सातो फिल माल, इतना माल मिल जाए कि इंसान की जरूरियात पूरी हो जाए, किसी के सामने हाथ ना फैला। फक्र और गुर्बत इस्लाम में आम लोगों के लिए जो है पसंदीदा चीज नहीं है। चुनांचे हदीसों में है कि कादल फक्र अन यकूना कुफरा, फक्र और गुर्बत और मोहताजी मुमकिन है इंसान को काफिर बना दे, कुफर की तरफ ले जाए। देखिए इस्लामी नुक्ते नजर से ना ज्यादा दौलत आम लोगों के लिए अच्छी है, ये लफ्ज आम लोग जहन में रहे, और ना गुर्बत और नादारी आम लोगों के लिए अच्छी है, दोनों बुरी चीज है, क्योंकि दोनों को बर्दाश्त करने के लिए जर्फ चाहिए। दौलत को भी बर्दाश्त करना हर एक के बस की बात नहीं है। कितने ऐसे हैं कि जब तक दौलत नहीं मिली अच्छे मोमिन हैं, मजलिसों में भी आ रहे हैं, सेंटर में भी आ रहे हैं, शबे जुमा भी आ रहे हैं, शबे चहारशंबा दुआए तवस्सुल में भी हैं, दुआए कुमैल में हैं, दुआए नुदबा में हैं, नमाज जमात में हैं, खिदमत खल्क में भी आगे आगे हैं। जब खुदा ने नवाज दिया, दौलत जब आ गई तो तवा सरकशी आ गई, अब उन्हें आप कहीं नहीं देखेंगे, इतना गर्क हो गए हैं उमूर दुनिया में कि उन्हें किसी चीज की परवाह नहीं रह गई है। अब आहिस्ता आहिस्ता उन्हें खुदा के बारे में भी शक होने लगता है, आहिस्ता आहिस्ता उन्हें कुरान के बारे में भी शक होने लगा। बाद दफा इंसान बाद में सुनता है पढ़ता है हैरान हो जाता है। अभी मैं आने से पहले नेट पर एक साहब का ये जो है बयान देख रहा था जो किसी जमाने में बड़े अच्छे मुबल्लिग थे इस्लाम के, वो फरमाते हैं कुरान अल्लाह की किताब नहीं है, कुरान अल्लाह की किताब नहीं है। जो ये जो है उन्होंने जो है बीबीसी को इंटरव्यू दिया है, इमाम जमाना का इनकार कर दिया, इस्मत अंबिया का इनकार, अइम्मा का इनकार कर दिया। कहीं पहले तो अइम्मा को सिर्फ एक अच्छा आदमी माना जाता था, बाद में लोगों ने उसको मासूम मासूम बना लिया। क्या हो रहा है, यहीं पर रहते हैं, यहीं पर रहते हैं मुकीम है, वहां से एक जगह से दूसरी जगह आने के बाद इतनी थोड़ा सा पैसा आ गया, थोड़ी सी ये जो है क्या कहते हैं सहूलतें मिल गई, हर चीज का इनकार हो गया है, तो खुदा का इनकार। अच्छा उसके बाद अपने को कहते हैं रोशन ख्याल दीदार, दीदारी भी है। चलो फुकहा ने एक ऐसे खुदा का तसव्वुर पेश कर दिया है कि खुदा जो है वो जमीन और आसमान का मालिक एक बादशाह है, अपनी तरफ से ये जो है नुमाइंदे भेजता है, कानून भेजता है, इनाम देता है, सजा देता है, ये सब कुछ नहीं है। सारी चीजों का इनकार करने के बावजूद भी है दीदार है, कम से कम कहते हैं बेदीन है, छुट्टी हो जाती है, फिर भी अपने को दीदार कह रहे हैं। तो दौलत बर्दाश्त करना भी हरेक के बस में, हरेक के जो है बस में नहीं है, जर्फ चाहिए। गुर्बत भी बर्दाश्त करना हरेक के बस में नहीं है। इंसान जौ की रोटी खाए, सूखी रोटी खाए, पैबल लगा कपड़ा पहनने के बाद भी सजदे शुक्र अदा करे, ये हरेक के बस की बात नहीं है। लिहाजा इस्लाम ने ना फक्र आम लोगों के लिए ये जो है पसंद किया, अल्फक्र फखरी कहने के लिए कलेजा चाहिए। पैगंबर फरमाते थे ना कि फक्र फखरी मेरे लिए काबिल फख्र है गुर्बत। मौलाए कायनात जब पैगंबर इस्लाम की ये जो है सीरत बयान करते हैं तो सीरत में कहते काना खफीफुल मऊना, पैगंबर की सीरत बहुत ही कम खर्च थे, लेकिन ये हर एक से नहीं हो सकता है। दौलत बर्दाश्त करने के लिए खदीजा का जिगर चाहिए, फक्र को जो है बर्दाश्त करने के लिए अली जैसा किरदार चाहिए। हर एक के बस की बात नहीं है कि घर में फाके हो रहे हैं, किसी को शिकवा नहीं है, न बीवी को शिकवा है शौहर से, अजीब है, न बीवी को शिकवा है शौहर से, न बच्चों को शिकवा है बाप से। मौलाए कायनात घर में आते हैं, हसनैन की हालत देखते देखते लगता है कि खाना के एजेंसियन को पूछा बच्चों से, बच्चों जहां आओ कितने दिन से खाना नहीं मिला है, बच्चे छोटे हैं 5 से 6 साल के, बाबा 2 दिन हो गया है। जनाबे मासूमा के पास आए, फातिमा तुमने बताया क्यों नहीं, खबर क्यों नहीं दिया, कब मेरे बाबा ने मना किया था कि अली से कभी कुछ ना मांगना। तो इतना जर्फ तो हमारे पास नहीं है ना। लिहाजा दूसरी चीज इमाम फरमाते हैं कि خوشگوار زندگی کے لیے ضروری ہے السعت فی المال، اتنا ہو کسی کے آگے ہاتھ نہ پھیلائیں. مالداری کی بات نہیں، دولت کی بات نہیں ہو رہی ہے. پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم صحرا میں جا رہے ہیں، یہ جو ہے سفر کر رہے ہیں، اور ظاہر سی بات صحرا میں یہ جو ہے ریسٹورینٹ اور ہوٹل تو ہوتا نہیں تھا کہ کہیں بھی رک کر کے کھانا کھا لیں گے. بھوک لگی، دور سے خیمہ نظر آیا، دور سے خیمہ نظر آیا، خیمے میں گئے کہ شاید وہاں کچھ ملے گا. پوچھا ہے کچھ، ایک آدمی بیٹھا تھا، اس نے کہا کہ کیا بتائیں، یہ برتن میں دودھ ہے جو میں ابھی پیوں گا، یہ ہے جو میں رات میں پیوں گا، اور یہ رکھا ہے کل کے لیے، آپ کے لیے تو کچھ بھی نہیں ہمارے پاس ہے، یہ ہمارے ابھی کے لیے، یہ رات کے لیے، یہ کل کے لیے. پیغمبر نے اس کو دعا کے لیے ہاتھ اٹھایا، بار الہ اسے خوب دولت دے دے، اور آگے بڑھ گئے. کچھ دور جانے کے بعد خیمہ اور نظر آیا، وہاں گئے، پوچھا تو اس کے سامنے کاسے میں تھوڑا سا دودھ رکھا تھا. کہا کہ بہرحال یہ میں نے، یہ تو ہمارے لیے تھا، آپ آ گئے ہیں تو آپ اسے پیجیے. اپنا اس نے پیغمبر کے حوالے کیا، پیغمبر نے دعا کی، یا اللہ اسے بقدر ضرورت دولت دے دے. اصحاب کو بڑا عجیب لگا کہ وہ جس کمبخت نے جو ہے پوچھا نہیں بالکل، اتنا سا ہونے کے باوجود ہی میرے ابھی کے لیے ہے، یا رات کے لیے ہے، یا کل کے ہوتے ہیں، آج کل ہمارے یہاں ایسے افراد ہوتے ہیں، ماشاءاللہ کافی ہے ان کے پاس، اگر کوئی سائل چلا جائے ان کے یہاں تو ہاتھ اٹھتا نہیں ہے، ان کو دے دیں گے تو ہمارے پاس یہ جو ہے بچے گا کیا؟ اگر ہم یہی کرتے رہتے تو ہمارے پاس ہوتا بھلا، بھوکے مرتے. بہرحال اصحاب کو تعجب ہوا، جس نے پیغمبر کو ایک لقمہ نہیں دیا ہونے کے باوجود، اسے پیغمبر نے دعا دے دی کہ اللہ اسے خوب دولت دے دے، اور جس نے اپنے سامنے کا کھانا پیغمبر ان کے ساتھیوں کے سامنے پیش کر دیا، اس کے لیے کہہ رہے ہیں اللہ اسے بقدر ضرورت دے دے. اصحاب نے پیغمبر سے اعتراض کیا کہ رسول اللہ ایسا کیوں کیا؟ آپ نے فرمایا کیا تم دولت کو نعمت سمجھتے ہو؟ تو اتنا تو فی المال، اتنا ہو کہ انسان کسی کے سامنے اسے ہاتھ نہ پھیلانا پڑے، محتاجی کسی کی نہ ہو، ایک خوشگوار زندگی کے لیے. تیسری چیز امام فرماتے ہیں خوشگوار زندگی کے لیے، الزوجۃ الصالحہ، بیوی نہیں نیک بیوی، نیک بیوی، مالدار باپ کی بیٹی بیوی نہیں. جہیز کتنا لے کر کے آئی ہے وہ نہیں، خوبصورت کتنی ہے وہ نہیں، الزوجۃ الصالحہ نیک. بہرحال ہر انسان کو یہ جو ہے شادی کرنے کا موقع آتا ہی ہے، لیکن افسوس یہ ہے کہ ہمارے یہاں معیار جو قرار دیا جاتا ہے بیوی کے لیے شوہر، یا شوہر کے لیے بیوی، عورت کے لیے مرد، یا مرد کے لیے عورت، لڑکی کے لیے لڑکا، لڑکے کی لڑکی، اب دیکھنے جاتے ہیں جن چیزوں کو آج معیار قرار دیا جا رہا ہے ہمارے سماج میں، عام طور پہ بات کرتا ہوں، استثناءات کی گفتگو نہیں ہے، ہر جگہ کچھ افراد ہوتے ہیں جو یہ جو ہے مستثنا ہوتے ہیں، لیکن عمومی طور سے اگر آپ دیکھیں زندگیوں میں جا کر کے تو وہاں پر کیا ہے، جاب کیا ہے اس کی، امریکہ میں اگر رہتا ہے تو کیا کہنا، اس سے اچھی کیا بات ہے، جہیز کتنا ملے گا، کس باپ کی بیٹی ہے، یا کس کہاں کس خاندان کا لڑکا ہے. جس چیز کی طرف شاید ہی توجہ جاتی ہے وہ یہ ہے کہ نیک کردار کتنا ہے، دیدار کتنا ہے. جبکہ اسلام کے اندر اصل جو معیار قرار دیا گیا ہے وہ تین سلامتی ہے، سلامتی عقل، سلامتی اخلاق، اور سلامتی دین. تین کے علاوہ چوتھی چیز نہیں دیکھی گئی ہے. عقل سالم ہے یا نہیں ہے، اخلاق سالم ہے یا نہیں ہے، دین سالم ہے. الزوجۃ الصالحہ، آپ دیکھیں کہ دنیا میں جتنے بھی عظیم لوگ گزرے ہیں ہر ایک کی زندگی میں ایک نیک کردار بیوی کا دخل ضرور ہے، یا آپ یوں کہہ لیں ایک نیک کردار عورت کا دخل ضرور ہے. بیوی کا تذکرہ اس لیے کیا گیا کہ انسان کی زندگی میں جو عورتیں آتی ہیں تین چار کردار ہے، ماں آتی ہے اس کی زندگی میں، بہن ہے کی زندگی میں، بیٹی ہے، اور بیوی ہے. لیکن جتنا अरसा एक इंसान बीवी के साथ रहता है, ना मां के साथ, ना बेटी के साथ, ना बहन के साथ, ज्यादा इसलिए यहां के ऊपर अगर जो रवायत में इस्तेमाल किया गया अज़ौजतु सालिहा, वरना आमतौर से एक औरत का किरदार, जितनी अहम शख्सियतें हैं, हजरत मूसा को आप देखें, हजरत मूसा के यहां तीन औरतों का किरदार है, मां का किरदार है, उनकी बहन का किरदार है, और फिरौन की बीवी आसिया का किरदार है। हजरत ईसा के साथ उनकी जो है मां का किरदार है, आ हजरत के यहां जनाब खदीजा का किरदार है, हमेशा खदीजा को याद करते थे ना। मौलाए कायनात के यहां मासूमे आलम का किरदार है, इमाम हुसैन के यहां जनाब ज़ैनब कुबरा का किरदार है। करबला में कितने ऐसे करबलाई हैं जिन्हें उनकी बीवियों ने करबलाई बनाया, वरना उन्हें यह तौफीक हासिल नहीं थी। ज़ुहरकैन करबलाई कैसे बनते बने, तो उस्मानी थे, ज़ुहरकैन उस्मानी थे, उन्होंने मौला अली को नहीं माना था, इमाम हसन को भी नहीं माना था, इमाम हुसैन को भी ना माना था ना मानना चाहते थे, हमेशा इमाम हुसैन से दूर दूर अपना खैमा नस्ब करते थे कि हत्ता आमना सामना भी ना हो जाए। जिस वक्त कासिद आया है इमाम का, ये जो है ज़ुहरकैन के पास, और ज़ुहरकैन सुन करके तो खामोशी हो गए थे ना, किसने उनको आमादा किया, ज़ुहरकैन की जो है बीवी ही तो थी, बीवी ने ज़ुहरकैन को करबलाई बनाया, अगर बीवी ना होती ज़ुहरकैन की तो आज ज़ुहरकैन को यह मकाम ना मिलता। एक ज़ौजे सालिहा का किरदार है कि आज ज़ुहरकैन ज़ुहरकैन हो गए। वहब को किसने बनाया, वहब, वहब की मां और वहब की बीवी, शौहर को भी आमादा किया मैदान के लिए, खुद भी गई मैदान के, करबला की वाहिद शहीद खातून है ना वहब की बीवी। तो अज़्ज़ौजतु सालिहा, अगर इंसान की जिंदगी में सालिह ज़ौजा नहीं है, या औरत की जिंदगी में सालिह शौहर नहीं है, तो जिंदगी अजीरन है, खुशगवार जिंदगी नहीं हो सकती। कितना ही पैसा हो, कितना ही ओहदा हो, कितना ही मनसब हो, शानदार जॉब हो शौहर की या ये जो है बीवी की, बीवी कितने ही आला ओहदे तक पहुंच जाए, या शौहर उसका कितने ही मालदार क्यों ना हो, अगर सालिह शौहर औरत के लिए और सालिह बीवी जो है मर्द के लिए अगर ना हो, जिंदगी अजीरन हो जाएगी। तो सबसे पहले सेहत है, उसके बाद इमाम फरमाते हैं सअत व फिल माल, तीसरी चीज है अज़्ज़ौजतु सालिहा, चौथी चीज अल वलदुर रशीद, लायक लड़का। कितनी जिंदगियां तबाह की है नालायक लड़कों ने, कितनी जिंदगियां तबाह हो गई हैं नालायक लड़कों ने तबाह कर दिया है उनकी जिंदगी। बड़ा अच्छा किरदार है, बड़े अच्छे लोग थे, बड़े अजीम लोग थे, ऐसा बुलंदी से पस्ती की तरफ आए हैं, अगर तजिया करें तो वही नालायक औलाद की मोहब्बत, नालायक औलाद उन्हें कहां से कहां लेके चली गई। अगर औलाद खुदा ना खास्ता किसी के नालायक निकल जाए, खुद अपनी जिंदगी में चाहे कितना ही कामयाब हो, कितने ही इज्जतदार हो, सारी इज्जत दो कौड़ी की हो जाती है। अब खुदा ना खास्ता कोई इंसान है, उसके पास बहुत कुछ है, बड़ा इज्जत वाला है, लेकिन बेटा अगर उसका नालायक निकल गया, टेलीविजन पे नाम आ गया कि फला जो है डाकू पकड़ा गया, उसके बाद किसी मस्जिद में किसी बस में वो साहब भी आया, फिर कहा वो जो कल टीवी पे ऐलान हो रहा था ना, उन्हीं के बाप है ये उन्हीं के बाप हैं, क्या हाल होता है, सर शर्म से झुक जाता है। और ये भी देखा गया, खुद बेचारा अनपढ़ है, गंवार है, किसान इतिहाद का रहने वाला है, लड़के को पढ़ाया लिखाया, लड़का लायक निकल गया, बहुत बड़ा डॉक्टर, बहुत बड़ा इंजीनियर, बहुत बड़ा आयतुल्लाह बन गया, अब वो जिस बस में आते हैं वो आयतुल्लाह जो है ना उनके वालिदिये हैं, आयतुल्लाह वो हैं, सर इनका फख्र से उठा हुआ है, मेहनत बेटे ने की है, फख्र इन्हें हासिल है, इसका इसी का उल्टा है, गलतियां वो कर रहा है, गुनाह वो कर रहा है, जुर्म की जिंदगी, जुर्म की जो है दुनिया में वो दाखिल हुआ है, मगर बदनामी इनकी हो रही है। अल वलदुर रशीद, अलबत्ता वलदुर रशीद ऊपर से टपकता नहीं है आसमान से, वलदुर रशीद बनाना पड़ता है, बचपन से उसके ऊपर मेहनत करनी पड़ती है, बल्कि पैदाइश से पहले से उसका इंतजाम करना पड़ता है। ولد الرشید کے لیے جو ہے یہ جو ہے رشیدہ ماں ڈھونڈنی پڑتی ہے. مولائے کائنات نے عقیل سے کیوں کہا تھا کہ عقیل شجاع خاندان کا پتہ بتاؤ. کیوں بھائی؟ شادی کرنا چاہتا ہوں تاکہ میرے حسین کے کام آ سکے اس کا پسر. تو گویا پھر ماں کا اثر ہے نا بیٹے میں. شجاع ماں کا بیٹا شجاع نکلے گا. بزدل ماں کا بیٹا یہ جو ہے بزدل ہے, حتمی نہیں ہوتا ہے لیکن عام طور سے ہوتا یہی ہے, کافی چانسز یہی ہوتے ہیں. تو الولد الرشید باپ کو بھی بننا پڑے گا, یہ جو ہے کیا کہتے ہیں رشید, اور ماں کو بھی رشیدہ بننا پڑے گا. اس کے بعد پانچویں چیز امام فرماتے ہیں الحریہ, آزادی. بہت اہم ہے آزادی. لوگ بڑی آسانی سے اپنی آزادی کا سودا کر لیتے ہیں چار ٹکوں کے بدلے, آزادی کو قربان کر دیتے ہیں. امام فرماتے ہیں اگر انسان کی زندگی میں آزادی نہ ہو تو وہ زندگی ناقص زندگی. البتہ کس کی آزادی؟ ہمارے اندر دو چیزیں ہیں, نفس ہے اور عقل ہے. نفس کی آزادی یا عقل کی آزادی؟ چونکہ دونوں آزاد نہیں رہ سکتے, یا نفس آزاد رہے گا یا عقل آزاد رہے گی. اگر عقل آزاد ہے تو نفس اسیر رہے گا, پابند ہے نفس. اور اگر نفس آزاد ہے تو عقل اسیر ہو جائے گی. دونوں آزاد ایک ساتھ نہیں رہ سکتے. لہذا عقل کا جو معنی, عاقل کسے کہتے ہیں؟ چھٹے امام سے پوچھا گیا مولا عاقل کون ہے؟ فرمایا العاقل من اعتقل ہوا, عاقل وہ ہے جو اپنے خواہش نفس کو قید کر دے. اگر خواہش نفس کو قید نہ کریں گے تو خواہش نفس عقل کو قید کر دے گی. ہوائے نفس اگر غالب ہو گئی عقل کے اوپر تو وہی ہوگا جو آج دیکھ رہے ہیں. آج دیکھ رہے ہیں کہ جو بڑے عقل مند مانے جاتے ہیں وہ کیسی کیسی حرکتیں کر رہے ہیں. اقلائے قوم ایسے اعمال کے جو ہے مرتکب ہوتے ہیں کہ حیرت ہوتی ہے انہوں نے ایسا کیوں کہ جو بڑے عقل مند تھے. عقل مند تو تھے, عقل کی دولت تو تھی ان کے پاس, لیکن عقل اسیر ہو گئی نفس کی. تو الحریہ عقل کی آزادی. یہ پانچ چیزیں اگر انسان کے پاس موجود ہیں تو اس کی زندگی خوشگوار زندگی ہے, اس کی زندگی اچھی زندگی کہلانے کی حقدار ہے. اس کے پاس اگر یہ جو ہے صحت ہے, اتنی مال میں گنجائش ہے کہ دوسروں کے آگے ہاتھ نہ پھیلانا پڑے, نیک اور صالح جو ہے زوجہ اسے ملی ہوئی ہے, لائق اولاد ہے اس کے پاس, اور آزادی ہے عقل اگر اس کے پاس ہے, چاہے اس کے پاس دولت کا انبار نہ لگا ہو, چاہے وہ اعلیٰ عہدوں پر فائز نہ ہو, چاہے اس کے بینک بیلنس کی تعداد بڑی مختصر ہو, لیکن اس کے باوجود جو زندگی ہوگی وہ خوشگوار زندگی. پھر امام فرماتے ہیں کہ تین چیزیں وہ ہیں جو انسان کی زندگی کو ناخوشگوار بنا دیتے ہیں. یہ تو پانچ چیزیں وہ تھیں جو خوشگوار بناتی ہیں, اور تین چیزیں وہ ہیں جو انسان کی زندگی کو ناخوشگوار بنا دیتے ہیں. فرماتے ہیں اس میں سے پہلی چیز ہے الحسد. الحسد, حسد اگر انسان کے ساتھ لگ گیا سب کچھ ہونے کے باوجود زندگی اس کی اجیرن ہو جائے گی. امام فرماتے ہیں کہ حاسد عدو و نفس ہی و صدیق و عدو. حسد کرنے والا اپنا دشمن ہے اور اپنے دشمن کا دوست ہے. دشمن کیا چاہتا ہے؟ ہماری تباہی. یہ تو چاہتا ہے نا, ہم حسد کے ذریعے اس کی خواہش کو پورا کر دیتے ہیں. اس کی خواہش کی تکمیل ہوتی ہے ہمارے اس عمل کے ذریعے سے. دوسری چیز جو امام فرماتے ہیں زندگی کو تباہ کر دیتی ہے, ناخوشگوار بنا دیتی ہے, وہ ہے حقد. الحقد, کینہ. کسی کا کینہ دل میں بیٹھ جائے, کسی سے نفرت دل میں بیٹھ جائے, کینہ انسان کو اندھا بنا دیتا ہے. اس کی اچھائیاں پھر انسان کو یہ جو ہے نظر نہیں آتی ہیں, اور اس مرحلے میں انسان پہنچا تعجب ہوتا ہے اس آدمی کا یہ عمل کیوں, یہ اتنا انسان کیسے گر گیا. اوج عظمت سے قعر ذلت میں انسان گر جاتا ہے کبھی کبھی. وجہ صرف ایک ہے, کسی ایک انسان سے اس کے دل میں کینہ بیٹھ گیا. नफरत बैठ गई है। अब उस नफरत के नतीजे में इंसान अंधा हो गया है, ऐसी ऐसी हरकतें करने लगता है कि ताज्जुब होता है उस इंसान से, ऐसा क्यों किया है। वजह ढूंढना है तो जाइए उसके कीने में, जगह ढूंढिए। और तीसरी चीज जो इमाम फरमाते हैं कि इंसान की जिंदगी को नाखुशगवार बना देती है, वह है सूउल खुल्क, बदअखलाकी इंसान के अंदर। बहुत सारे ऐसे अफराद ऐसे हैं, बहुत सारे वह घर से निकलते हैं तो बच्चे इंतजार करते कि बाबा कब आएंगे, बाबा कब आएंगे। और बहुत से ऐसे अफराद हैं जब उनके घर आने का टाइम आता है तो बच्चे दहल जाते हैं। अब जब बच्चे दहल गए हैं तो बीवी कितनी दहली होगी, बच्चों की मां कितना दहलेगी, वो तो अलग सी बात। दुआ करती हैं खवातीन, खुदा करे ये ना आएंगे, खुदा करे ना आए, कुछ ओवर टाइम वगैरह मिल जाए इनको, वहीं पर लगे रहे उसमें। अलबत्ता बात खवातीन भी ऐसी होती हैं कि शौहर को घर में आने का दिल ही नहीं करता, गली में पूछे में मारे मारे फिर रहे, मारे मारे फिर रहे, मगर घर आने को तैयार नहीं। ऐसे वक्त में घर पहुंचे या हो चुके होल्क। अगर इंसान का अखलाक बुरा है, आज आप देखें कि इतनी सारी तरक्कियों के बावजूद टेक्नोलॉजी कहां से कहां पहुंच चुकी है, मगर आज आलम क्या है, घरों के अंदर तलाक की तादाद बढ़ती जा रही है, दिन ब दिन तलाक की तादाद बढ़ रही है। सिर्फ काफिरों में नहीं बढ़ रही, अपने मोमिनों के अंदर हम देख रहे हैं, अपने दीदारों के अंदर हम ये देख रहे हैं, नमाजियों के अंदर ये हो रहा है, बाहिजाब खानदानों में ये हो रहा है। सिर्फ वहां पे नहीं है कि जो उनकी तो बात ही छोड़िए। वजह क्या है? वजह यह कि नमाजी है, रोजेदार है, हाजी है, दुआ है, नमाज है, नमाज शब है, दुआए गुमैल है, दुआए नुदबा है, दुआए तवस्सुल है, नहीं है तो अखलाक नहीं है, इसकी कोई अहमियत ही नहीं है उनकी निगाह में। शौहर का राबता बीवी के साथ, बीवी का राबता शौहर के साथ, शौहर और बीवी एक दूसरे के लिए ऐसे होना चाहिए कि एक दूसरे की शक्ल देख करके इंसान गम भूल जाए। मौला कायनात फरमाते कि जब मैं रंजो गम से भरा हुआ घर में दाखिल होता था, फातिमा को फातिमा का चेहरा देख करके सारा गम भूल जाता था। तो तीसरी चीज जो है वो जो इंसान की जिंदगी को जो है मुकद्दर बना देती है वो है बदअखलाकी है, सूए खुल्क है। ये पांच चीजें वो हैं जो जिंदगी को खुशगवार बनाती हैं, ये तीन चीजें वो है जो जिंदगी को ये जो है मुकद्दर बना देती है, तबाह कर देती है, तल्ख कर देती है जिंदगी को। अलबत्ता ये सारी चीजें अर्ज किया कि अभी ये जो फाउंडेशन नहीं है, आर्ट डेकोरेशन है ये, लेकिन फाउंडेशन क्या है उसको अब अल्लाह के बंदों ने नहीं बयान किया, खुद अल्लाह ने बयान किया है, और उसे बयान करने के लिए अपने हबीब को मेराज से बुलाया। अब यहां नहीं बयान, जिब्रील नहीं ला के देगी तुम्हें, डायरेक्ट अब बात होगी। कितनी अहम गुफ्तगू है, मेराज तो हम लोग बहुत सुनते रहते हैं, लेकिन मेराज में जो सुनते हैं आमतौर से वो है कि जंजीर दर हिलती रही, बिस्तर गर्म रहा, इतनी तेजी से गए और सूरज से गए और बुराक आया, ये सब सब तो अहम है, और वहां पे गए और वहां के ऊपर अली के लहजे में अल्लाह ने बात की और ये वाह वो हुआ, ये सारी चीजें, मगर अल्लाह ने बुलाया क्यों था अपने नबी को? आपने सफर की दास्तान तो बयान कर दी, इस सफर चाहे तकलीफ से गुजरे चाहे आराम से गुजरे, आराम से गुजरा था ठीक है, हम लोग वहां से आते हैं सफर के लोग, कोई कैसा सफर गुजरा? जी हाँ बड़ा अच्छा सफर गुजरा, ठीक। अब क्या कहते हैं कि कहां कहां और किस किस जगह पर क्या क्या परेशानियां पेश आई, कितने ही आराम से आ जाए, जो आने का मकसद है अगर वो पूरा ना हो तो सफर बेकार है। पैगंबर को खुदा ले क्यों गया था? ले नुरे यहू मिन आयातिना, ले इसलिए गए थे ताकि उन्हें अपनी जो है निशानियां दिखाएं। क्या क्या दिखाया? दिखाया क्या, बात क्या हुई? ये सब गोल हो जाता है आमतौर से, वहां जो गुफ्तगु हुई है मेराज में जब हजरत तशरीफ ले गए हैं, कुछ सवाल पैगंबर ने अल्लाह से किया है और कुछ सवाल अल्लाह ने पैगंबर से किया है। मैं इंशाल्लाह इन तीन चार दिनों में कोशिश करूंगा कुछ गोशे उसी की पेश करूंगा, मेराज पढ़ूंगा, लेकिन वो वाली मेराज नहीं जिसको आप सुनने के आदी, जिसमें नारे हैदरी लगेगा, इसमें आपको सुनना ही पड़ेगा बस खामोशी के साथ। अल्लाह सवाल करता है अपने हबीब से, या अहमद हल तदरी अयो ऐशिन अहना व अयो हयातिन अबका। अहमद ये बताओ, वहां जो खिताब अल्लाह ने किया है मोहम्मद नहीं खिताब किया, अहमद खिताब किया, या अहमद, अहमद ये बताओ सबसे ज्यादा खुशगवार जिंदगी कौन सी है। तो हम लोगों को सवाल है ना आमतौर पर, खुशगवार जिंदगी सबको पसंद है। वह अयो हयात इन अब का, और कौन सी जिंदगी है जो ज्यादा बाकी रहने वाली है। देखिए नेमत का मिल जाना एक है और नेमत का बाकी रह जाना उससे बड़ी नेमत है। आपको लज्जत न मिले किसी चीज से, तकलीफ तो होती है, लेकिन वो लजीज चीज मिलने के बाद छीन ली जाए आपसे। बहुत अच्छी डिश, बहुत मजेदार खाना पका हुआ है, एक लुकमा मुंह में रखा था जैसे मजा आया था, छीन लिया गया आपसे। ना मिलता तो सिर्फ हसरत रह जाती, क्यों मजा तो चखा ही नहीं था हमने, हमें तो पता भी नहीं था, लेकिन अब मजा चख लिया, बहुत लजीज बहुत मजेदार को छीन ले सामने से, ये तकलीफ उससे ज्यादा होती है। मेरे हबीब ये बताइए कि अयो ऐशिन अहना व अयो हयातिन अबका, वो कौन सी जिंदगी है जो सबसे ज्यादा खुशगवार है, और वो कौन सी जिंदगी है जो सबसे ज्यादा पायदार है। दो सवाल है, एक का जवाब आज सुनिए, दूसरे का जवाब इंशाल्लाह कल परसों देखेंगे। पैगंबर, अब देखिए पैगंबर का तहजीब देखिए और अदब देखिए पैगंबर का। पैगंबर जानते हैं खुदा के सामने फरमाते अल्लाहुम्मा ला, मैं नहीं जानता, अल्लाहुम्मा ला मैं नहीं जानता। ये एक अदब सिखा रहा है पैगंबर कि जब कोई बड़ी शख्सियत है उसे बोलने दो। उस्ताद भी बैठा है, शागिर्द भी बैठा है, सवाल अगर हो रहा है तो उस्ताद को जवाब देने दो, शागिर्द को चाहे मालूम हो खामोश। एक आलिम भी बैठा है, आम लोग भी बैठे हैं, सवाल अगर हो रहा है तो आलिम को बोलने दो। हमारे यहां पहुंच चुका है ना, आलिम को चुपचाप बैठा देते हैं, हम बोलेंगे, हम बोलेंगे ना, हर कोई बोले जा रहा है, नहीं बोलेगा तो आलिम, आलिम में कहता ठीक है भाई क्या जाता, हम भी आराम से बैठते हैं, बोल के कौन फंसे जो है मुसीबत में। पैगंबर का अल्लाहुम्मा ला मैं नहीं जानता, ऐसा नहीं पैगंबर जानते नहीं है, अदब तकाजाए अदब ये है कि जब हमसे बड़ा मौजूद है, पैगंबर आलिम है लेकिन पैगंबर से बड़ा आलिम खुदा है, उसका इल्म पैगंबर से कहीं ज्यादा है, अल्लाहुम्मा ला मैं नहीं जानता। अब जवाब खुदा देता है, अम्मल आयशुल हनी, खुशगवार जिंदगी अगर जानना चाहते हो कौन सी खुशगवार जिंदगी है, खुशगवार जिंदगी वो है जिसमें चार चीजें पाई है। अब ये जो है डेकोरेशन नहीं है, चार चीजें, ये चार चीजें फाउंडेशन की हैसियत रखती है। माल अगर नबी हो तो गुजर हो जाता है, सेहत नबी हो तो गुजर हो जाता है, कितने अल्लाह के बंदे, अलबत्ता उसके लिए थोड़ा सा स्पेशल क्वालिटी चाहिए कि बीमारी के आलम में भी अल्लाह से वाबस्ता रह जाए, गुर्बत के आलम में भी, मैंने अर्ज किया ना इसको बर्दाश्त करना हर एक के बस की बात नहीं होती है, बद अखलाक बीवी के साथ भी बसर की है ना, जनाबे नूह ने, जनाबे लूत ने, और आगे बसर तो हुई है, लेकिन ये चार चीजें वो हैं जो फाउंडेशन है, इसके बगैर मुमकिन नहीं है खुशगवार जिंदगी, इसके बगैर मुमकिन नहीं है। टाइम गुजर गया है, मैं दो चार मिनट में इसको समेट करके, वो क्या चीजें हैं, अमल आयशुल हनी फहुआ ला यफ्तरो साहिबहू अन जिक्री, खुशगवार जिंदगी उसकी है जो, उसकी जिंदगी है जिसकी जिंदगी हमारी याद से उसे गाफिल न बनाते, जिस जिंदगी में हमारी याद नहीं है, हमारा जिक्र नहीं है, वो जिंदगी खुशगवार जिंदगी क्यों नहीं है, कल अर्ज करूंगा इंशाल्लाह। لا يفطر صاحبه عن ذكري ولا ينسى نعمتي. خوشگوار زندگی وہ زندگی ہے کہ جس میں زندگی اپنے صاحب کو اپنے مالک کو ہماری نعمتوں سے غافل نہ کر, فراموش نہ کر دے ہماری نعمتوں کو. ولا یجہل قدری, بعض لوگوں کو نعمت کا تو احساس ہے مگر صاحب نعمت کے رتبے کا احساس نہیں ہے. ولا یجہل قدری, اور ہماری قدر و قیمت اور مقام سے غافل نہ ہو, نادان نہ ہو, ناشنا نہ ہو. وَيَتْلَبُ رِضَايَا فِي لَيْلِهِ وَنَهَارِهِ. خوشگوار زندگی اس کی ہے کہ شب و روز اسے ایک ہی چیز کی فکر ہے, وہ فکر یہ ہے کہ اللہ کی خوشنودی کو حاصل کرے, اپنی خوشنودی پر اللہ کی خوشی کو مقدم ہے. جو اسے پسند ہے وہ ہمیں پسند ہے. اگر زندگی اس مقام پہ پہنچ جائے وہ زندگی خوشگوار زندگی. امام محمد باقر علیہ الصلوۃ والسلام, جناب جابر ابن عبداللہ انصاری کی عیادت کے لیے گئے, رسول کا وہ بوڑھا صحابی جس نے پانچ اماموں کی زیارت کی ہے. بڑا مقام ہے حدیث کے ساتھ جو ہمارے ہاں بیان کی جاتی ہے, وہ منسوب انہی سے ہے نا, نسبت تو جناب جابر ہی کی طرف دی جاتی ہے, انہوں نے جناب فاطمہ سے نقل کیا ہے. قبر حسین کا پہلا ظاہر ہے, جناب زینب سے پہلے بھی پہلا ظاہر ہے قبر حسین کا جابر, بڑا عظیم صحابی ہے رسول کا. جابر بیمار ہو گئے ہیں, امام جابر کی عیادت کے لیے گئے ہیں. جابر کیا حال ہے, ہم لوگ پوچھتے ہیں نا کیا حال ہے, جواب میں ہم کیا کہتے ہیں, جی سر میں درد ہو رہا ہے, پیٹ میں درد ہو رہا ہے, یا درد تھا ٹھیک ہو گیا, یہی ہوتا ہے نا. کیا حال کا جواب ہم لوگ یہی دیتے ہیں, کیونکہ ہمارے یہاں جسم کے علاوہ تو کوئی چیز ہے ہی نہیں. ہم تو ہمیشہ جسم ہی کا حال پوچھتے ہیں, روح کا حال کون پوچھتا ہے, نہ کوئی روح کا حال پوچھتا ہے نہ کوئی روح کا حال بتاتا ہے کہ وہ کس کنڈیشن میں ہے. لیکن جابر امام کا سوال سمجھ گئے, جابر جواب میں جسم کے بارے میں نہیں بتا رہے ہیں, اب اپنے روح کے بارے میں بتا رہے ہیں, اپنی ایمان کی ایمان کے بارے میں بتا, ایمان ہمارا کس درجے پر فائز ہے. کہا مولا الحمدللہ اس وقت ایمان کے اس درجے پر فائز ہوں کہ مجھے مال سے زیادہ غربت پسند ہے. بالکل الٹا, ہم لوگوں کو کیا پسند ہے, تو سارا جھگڑا تو مال ہی کا ہے نا, وہ ساری چیزیں جو جھگڑے کی جڑ ہیں جابر اس کے خلاف بول رہے ہیں. مولا ہمیں مال سے زیادہ غربت پسند ہے, شہرت سے زیادہ گمنامی پسند ہے. اب شہرت کے چکر میں مرے جا رہے ہیں, کہاں سے کہاں انسان گر گیا ہے, صرف شہرت کے چکر میں. شہرت سے زیادہ گمنامی پسند ہے, عزت سے زیادہ ذلت پسند ہے, زندگی سے زیادہ موت پسند ہے, صحت سے زیادہ بیماری پسند ہے. اللہ اکبر, کیا مقام ہے, کیا درجہ ہے. مگر امام نے سن کے کہا کہ جابر ہم اہل بیت ایسے نہیں ہیں, ہم اہل بیت ایسے نہیں ہیں, ہمیں تو وہ پسند ہے جو اسے پسند ہے. اگر اسے موت پسند ہے ہمارے لیے, ہمیں موت پسند ہے. اگر اسے زندگی پسند ہے, ہمیں زندگی پسند ہے. اگر اسے صحت پسند, ہمیں صحت پسند. اگر اسے بیماری پسند, ہمیں بیماری پسند. اگر اسے شہرت پسند ہے, ہمیں شہرت پسند. اگر اسے گمنامی پسند ہے, ہمیں گمنامی پسند ہے. ہمیں تو وہی پسند ہے جو اسے پسند ہے. پسند الگ ہوتی ہے اور برداشت کر لینا الگ ہے. گھر میں کھانا پکا بدمزہ تھا, کچھ بھی تھا بہرحال, یا کبھی کبھی ہوتا ہے شوہر کی پسند اور ہے, بیوی کی پسند اور ہے. شوہر کو خوب مرچے چاہیے, بیوی کو مرچے نہیں چاہیے, یا الٹا ہے, بیوی کو مرچے نہیں چاہیے, شوہر کو چاہیے. جو بہرحال ہے تو کبھی کبھی لوگ کیا کرتے ہیں, وہ تفاہم کر لیتے ہیں, ٹھیک ہے بھائی آپ کی پسند کا کھانا ہم کھا لیں گے, جو بھی بیوی نے پکا کے دے دیا ہم کھا لیں گے, برداشت کر لیں گے. برداشت کرنا اور ہوتا ہے, اور اگر ایسا ہو جائے کہ جو بیوی کو پسند وہ شوہر کو پسند, جو انہیں پسند وہ ہمیں پسند, یہ چیز اور ہوتی ہے. کہ آپ نے نہیں ہے کہ اگر اللہ نے بیماری دے دیا تو اسے بھی برداشت کر لیں گے, دل تو چاہتا ہے صحت, دل تو چاہتا ہے دولت, اگر غربت بھی ہے تو کوئی بات نہیں, برداشت کر. برداشت کی بات نہیں ہے یہاں پر, जो उसे पसंद है वो हमें पसंद है, अच्छा लग रहा है, ये दर्जा का जाबिर हम अहले बैत ऐसे हैं। तो अगर जिंदगी को खुशगवार बनाना है तो चार चीजें, याद खुदा से गाफिल ना हो, खुदा की नेमतें हमेशा याद रहें, उसकी कदर और मकाम और उसका दर्जा उसका रुतबा हमारे निगाहों के सामने रहे, और पूरी जिंदगी में एक लम्हा भी नहीं फी लैल ही व नहारे शब रोज उसकी रजा की तलब और जस्तजू में गुजरे। इसका बेहतरीन नमूना आपको करबला में मिलेगा। करबला वालों की निगाह में एक ही चीज थी, जो उसे पसंद है वो हमें पसंद है। अगर खुदा को पसंद है कि बकाए दीन के लिए अपने घर को लुटा दो तो हमें लुटा देना पसंद है। यदि हम लुटा देंगे, हमें तकलीफ तो हो रही है मगर हम बर्दाश्त कर लेंगे, सब्र कर लेंगे, मुसीबत को मुसीबत समझ करके बर्दाश्त कर लेना और चीज है, और मुसीबत को इंसान नेमत समझने लगे ये और दर्जा है। लिहाजा मुसीबतों पे सब्र किया जाता है, नेमतों पे शुक्र किया जाता है। करबला में हुसैन शुक्र के सजदे अंजाम दे रहे। मकातिल में है कि जैसे जैसे मुसीबतें हुसैन पर बढ़ती जाती थी, हुसैन का चेहरा खिलता जाता था। देखिए जब मुसीबत पड़ती है किसी इंसान पर तो दो तीन तरह के लोग होते हैं, कुछ वो होते हैं जो रोने पीटने चिल्लाने लगते हैं, कुछ वो होते हैं जो रोते पीटते तो नहीं हैं, बर्दाश्त कर लेते हैं। लेकिन जो बर्दाश्त कर लेते हैं उनके चेहरे से पता चल जाता है कि है साहिब मुसीबत। लेकिन होता है कि बाद लोग को आपने देखा और पूछा कि भाई खैरियत तो है, क्या बात है, कोई तकलीफ है? नहीं नहीं, कुछ नहीं, आपका चेहरा तो कुछ और बता रहा है। तो चेहरा अगर किसी पर जो है मुसीबत पड़ती है, चेहरा मुरझा जाता, नेमत मिलती है चेहरा खिल जाता है। मख्तल में है कि इमाम हुसैन पर जैसे जैसे मुसीबत बढ़ती जाती थी चेहरा खिलता जाता था, यानी हुसैन उन मुसीबतों को मुसीबत नहीं समझते थे, नेमत समझते थे। लेकिन दीन की बका के लिए सब कुछ हो रहा है, बकाए दीन के लिए जरूरी है। हबीब इब्ने मज़ाहिर ने जब हुसैन की निगाहों के सामने दम तोड़ा है, कोई मामूली मुसीबत, बचपन का साथी है, बचपन का दोस्त है, वफादार। जब सारे कूफे ने हुसैन से रुख मोड़ लिया है, उस कूफे से हबीब उठ करके आते हैं। मामूली मकाम नहीं हबीब का, वो मकाम है जब जनाबे ज़ैनबे कुबरा को खबर मिली है कि हबीब आए हैं, हबीब को सलाम कहलाया है जनाबे ज़ैनबे। वो हबीब निगाहों के सामने दम तोड़ रहा है, एड़ियां रगड़ रहा है, हुसैन का चेहरा और खिला। यहां तक कि बहन जैनब के गोद के पालों के जनाजे लाकर के बहन के सामने रहे। जबान से कह देना बहुत आसान, इंसान अगर तसव्वुर करे, एक बहन है जिससे हर दर्जा मोहब्बत, उस चहेती बहन के सामने उसके गोद के पालों के जनाजे लाकर के रख देना कोई मामूली चीज नहीं है। हुसैन का चेहरा और खिला। भाई की निशानी कासिम है, यतीम है, जिसको हुसैन ने औलाद की तरह पाला है, उसका जनाजा ला करके बेवा भावज के सामने रख देने के लिए बहुत बड़ा कलेजा चाहिए। हुसैन का चेहरा और खिला। बराबर के भाई अब्बास के शाने कलम हो गए, हुसैन का चेहरा और खिला। यहां तक कि शबीह है पैगंबर अली अकबर के सीने पर बर्छी लग गई, हुसैन का चेहरा और खिला। वो मौका भी आया कि हुसैन आखिरी कुर्बानी अली असगर की शक्ल में हाथों पर लिए हुए हैं, नन्हे बेशीर के गले पर तीर लगा है। आलम हुसैन का यह है, कभी जनाजा लेकर के आगे बढ़ते हैं, कभी पीछे, कभी खैमे की तरफ जाते हैं, कभी खैमे से पलट रहे हैं हुसैन। तमाम मुसीबतें हुसैन की जो हैं एक तरफ, अली असगर की मुसीबत एक तरफ। यही वजह है ना, आशूर के दिन हम इसी एक चीज को तो अमल में अपने याद करते हैं ना, हम हुसैन की तासी करते हुए हम भी तो सात मरतबा आगे बढ़ते हैं, पीछे हटते हैं, इन्ना लिल्लाह व इन्ना इलैहि राजिऊन कहते हुए। क्यों, क्या वजह है? हुसैन सुबह से जनाजे ही तो उठा रहे थे, कभी अंसार के जनाजे उठाए, कभी अपने गोद के पालों के जनाजे, और मोहम्मद के जनाजा लेकर के हुसैन गए। कोई इस्तराब, कोई बेचैनी थी हुसैन में? कोई तरद्दुद है? नहीं। कासिम का जनाजा लेकर के गए, कोई तरद्दुद है? नहीं है। अली अकबर का जनाजा उठ न सका था तो बच्चों को बुला लिया था, ये बनी हाशिम के बच्चों आओ आओ, बूढ़े बाप से जवान का जनाजा नहीं उठ रहा है। लेकिन हुसैन लेके गए तो जिना खेमे में, कोई इस्तराब, अल्लाह अल्लाह, 6 महीने का बच्चा कितना भारी हो गया है हुसैन के हाथों पर कि हुसैन की हिम्मत नहीं पड़ रही खेमे में जाने की। वजह क्या है? शायद वजह ये हो कि अब तक जितने शहीदों का जनाजा हुसैन ले गए थे, ये वो शहीद थे जब खेमे से चले थे तो किसी को इनके जिंदा वापस आने की उम्मीद नहीं थी। औनो मोहम्मद के लिए जैनब को जनाजे ही का इंतजार था, फरवा को कासिम के जनाजे ही का इंतजार था, बीबियों को अली अकबर के जनाजे ही का इंतजार था। ये उम्मीद न थी कि अली अकबर जिंदा वापस आएंगे, लेकिन ये एक शहीद ऐसा है कि जब माँ ने इसे बाका के हवाले किया था तो काहे के लिए मैदान में मरने नहीं भेजा था, पानी पीने के लिए भेजा था। हुसैन को तरद्दुद है कैसे रबाब के सामने जाएंगे। यही वजह है जब हुसैन खेमे में दाखिल हुए हैं, उधर से सकीना आगे बढ़ी, बाबा मेरे भैया को पानी पिलाना है, उधर से रबाब आगे बढ़ी, आका क्या मेरा लाल सैराब हो गया। अब जो हुसैन ने अबा का दामन हटाया, रबाब की नजर जब छेदे हुए गले पे पड़ी तो क्या देखा? गला छेदा हुआ है, मन का ढला हुआ है, बस माँ के जबान से एक ही जुमला निकला, बुनैया मिसलो का तुनहार, ए मेरे लाल क्या तेरे जैसे बच्चे भी ज़बह किए जाते। بار اللہ واسطہ ہے محمد و آل محمد کا، ہماری مختصر سی عبادت کو قبول فرما، پالنے والے صدقے میں اہل بیت اطہار کے ہمیں وہ 4 چیزوں پر عمل کرنے کی توفیق عنایت فرما تاکہ ہماری زندگی خوشگوار بن سکے۔ بار اللہ واسطہ ہے محمد و آل محمد کا، جو بیمار ہیں انہیں شفاء کاملہ عنایت فرما، جو مقروض ہیں ان کے قرضوں کو ادا فرما، جو پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما، جو بے اولاد ہیں انہیں نیک اور صالح اولاد عنایت فرما۔ بار الہ جو صاحب اولاد ہیں انہیں اپنی اولاد کی صحیح تربیت کی توفیق عنایت فرما۔ معبود مسلمانوں کو اپنے حفظ و امان میں رکھ، ان کے دشمن اگر قابل ہدایت ہے تو ہدایت فرما، ورنہ انہیں نیست و نابود فرما۔ معبود واسطہ ہے محمد والے محمد کا، امام زمانہ کے ظہور میں تعجیل فرما، جب حضرت کا ظہور ہو تو ہمارے اعمال ایسے ہوں کہ ان کے اصحاب و انصار میں شمار ہو سکے۔ اللہم عجل فی فرج مولانا صاحب الزمان وجعلنا من اعوانه وانصاره۔